यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ पर्सि उम्मेद्वारी दर्ता हुँदै निर्वाचनका लागि आज मध्यरातीदेखि आचार संहिता लागू हुने। पार्टीको आधिकारिकतालाई लिएर नेपाली कांग्रेस देउबा पक्षद्वारा सर्वोच्च अदालतमा रिट दर्ता। सुनसरीको धरानमा बस दुर्घटनामा 5 जनाको मृत्यु। र इरानमा हालै भएको प्रदर्शनका क्रममा हजारौं नागरिक मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीको स्वीकारोक्ति। हिंसा भड़काउन अमेरिकाले मुख्य भूमिका खेलेको आरोप। समाचार अब विस्तारमा। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्सि मंगलबार उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। उम्मेद्वारले आफ्नो निर्वाचन क्षेत्रमा रहेको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गर्न सक्ने आयोगले जनाएको छ। मनोनयन पत्र दर्ता गर्दा उम्मेद्वारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपि, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा, प्रस्तावक र समर्थकले सही छाप गरेको रितपूर्वकको मनोनयन पत्र पेश गर्नुपर्ने आयोगले जनाएको छ। यसैगरी धरौटी रकम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेको रसिद, उम्मेद्वार हुने व्यक्तिको सो घोषणा, निर्वाचन आचार संहिता बमोजिमको प्रतिबद्धता लगायतका आवश्यक कागजात पेश गर्नुपर्ने आयोगले जनाएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचार संहिता 2082 लागू हुने भएको छ। निर्वाचन आयोगको आज बसेको बैठकले निर्वाचन आचार संहिता 2082 लागू हुने निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जीशीले जानकारी दिनुभयो। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन 2073 दफा 22 दिएको अधिकार प्रयोग गरी आयोगले आचार संहिता बनाई लागू गरेको उहाँले बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बलवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, परराष्ट्र मन्त्री बालानन्द शर्मा, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारी सहभागी हुनुहुन्थ्यो। आगामी फागुन 21 गते हुने निर्वाचनका लागि यही माघ 6 गते प्रत्यक्षतर्फको उम्मेद्वारी मनोनयन गर्नुपर्ने कार्यतालिका रहेको छ। फागुन 21 गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम शुरू गरेको छ। हाल सामाजिक सञ्जाल मार्फत शुरू गरिएको मतदाता शिक्षा कार्यक्रम चाँडै नै निर्वाचन क्षेत्रहरूमा पनि शुरू हुने आयोगले जनाएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
निर्वाचन आयोगले फागुन 21 गते हुने निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम शुरू गरेको छ। विभिन्न तहमा सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमको शुरूआतमा आयोगको सामाजिक सञ्जालहरूका साथै वेबसाइटबाट मतदाता शिक्षा कार्यक्रम शुरू भइसकेको छ। आयोगले फिल्डमा हुने मतदाता शिक्षाका लागि नमूना मतपत्र छपाई सम्पन्न गरे सकेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई।
सामाजिक सञ्जालमा पहुँच भएका मतदाताहरू धेरै हुनुहुन्छ। हाम्रो हामीले उहाँहरूलाई लक्षित गरेर सामाजिक सञ्जालबाट निशुल्क रूपमा गरिने प्रचार प्रसार र यो चाहिँ मतदाता शिक्षाका कार्यक्रमहरू अगाडि विगतदेखि नै बढाइसकेका छौँ। फिल्ड लेभलमा मतदाता शिक्षा सञ्चालनको विषयमा अब धारणा पत्र तयार भएर काम अगाडि बढिरहेछ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी बनाउनका लागि मतदाता शिक्षा महत्वपूर्ण हुने गर्दछ। प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीका लागि प्रयोग हुने छुट्टा छुट्टै मतपत्र, उम्मेद्वारको नाम र मतदान चिन्ह पहिचान गरी मतदान गर्न मतदाता शिक्षा आवश्यक हुने गर्दछ। विभिन्न संघ संस्थाको सहकार्यमा निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम गर्ने र त्यसका लागि ठूलो संख्यामा स्वयंसेवक खटाउने जनाएको छ। आयोगका अनुसार यसपटक मतदाता नावलीमा 10.25 लाख नयाँ मतदाताहरू थपिएका छन्। आयोगले नयाँ पुराना मतदाता लक्षित कार्यक्रम बनाएको जनाएको छ। नयाँ मतदाताहरू अधिकांश सामाजिक सञ्जालमा अभ्यस्त भएकाहरू नै हुनाले आयोगले सामाजिक सञ्जाल केन्द्रित मतदाता शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ़ाएको हो। आयोगका प्रवक्ता भट्टराईका अनुसार मतपत्र, मतदान स्थल, मतदान गर्ने तरिका लगायतका विषयमा स्वयंसेवकहरूले गाउँघरमै पुगेर मतदाताहरूलाई जानकारी गराउने गरी तयारी अगाडि बढ़ाएको छ।
मतपत्र समानुपातिको कस्तो छ, प्रत्यक्षतिरको कस्तो छ, कसरी मतदान गर्यो भने सदर हुन्छ, कसरी गर्यो भने बदर हुन्छ भन्ने टेक्निकल विषयहरू चाहिँ फिल्डमा पुगेर पनि स्वयंसेवकहरूले सिकाउनु हुनेछ। अहिले चाहिँ प्रक्रिया अगाडि बढेको छ।
निर्वाचन शिक्षाले आम मतदातालाई आफ्नो राजनीतिक अधिकारको प्रयोग गर्न सक्षम र सचेत बनाउँदछ। त्यसका साथै आम मतदातालाई निर्वाचन प्रति उत्प्रेरित पनि गर्ने गर्दछ। निर्वाचनमा बदर मतको संख्या घटाउन मात्र नभई लोकतान्त्रिक विधि र प्रक्रियालाई मजबूत बनाउन मतदाताहरू सचेत र सक्षम हुनु जरूरी छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
अब बाँकी समाचार। नेपाली कंग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकतालाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्य समिति चयन भएको र सोही कार्य समितिलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेपछि देउवा पक्षले आज सर्वोच्चमा रिट दर्ता गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले रिट निवेदन दर्ता भएको र भोलि सार्वजनिक विदा परेका कारण 6 गते मंगलबारका लागि पेशी तोकिएको जानकारी दिनुभयो। रिटमा अवैधानिक रूपमा विशेष महाधिवेशनबाट गठन भएको कार्य समितिलाई भंग गर्नुपर्ने, 6 गतेको प्रतिनिधि सभा निर्वाचनको उम्मेद्वारी मनोनयन रोक्नुपर्ने र यदि मनोनयन भइसकेको भए स्थगित गरेर मनोनयनका लागि अर्को मिति घोषणा गर्नुपर्ने तथा गगन थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिने आयोगको निर्णय बदर गर्नुपर्ने माग गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो। धरानमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएका 5 जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको शम्सी गाउँपालिकाको गैढा भेटपुरका धैर्या कुमार यादव, जनकपुरका 18 महिने बालक ऋषम कुमार मण्डल, सुनसरीको बरहा क्षेत्र 3 का उमेश राई, झापाको मेचीनगरका नयन थापा मगर तथा धरान 13 का शुभेच्छा सुब्बा रहेका छन्। धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस धरान उपमहानगरपालिका 13.0 पोइन्टमा दुर्घटना भएको थियो। बसमा सवार घाइते 13 जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। सरकारले सहकारीमा भएको व्यथिति सम्बन्धी अध्ययनका लागि जाँचबुझ आयोग 2082 गठन गर्ने निर्णय गरेको छ। माघ 2 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा संचार मन्त्री खरेलले मानव बाघ अन्तर सम्बन्ध व्यवस्थापन परियोजनाको लागि विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने 36,21,983 बराबरको अमेरिकी डलर सहायता स्वीकार गर्ने निर्णय भएको बताउनुभयो। संचार मन्त्री खरेलले बूढ़ी गण्डकी जलाशयुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने र जापान, भूटान, थाइल्याण्ड लगायतका मुलुकमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधि टोलीलाई स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू भएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रमुख पदबाट राजीनामा दिनुभएको छ। उपप्रमुख सुनिता डंगोल समक्ष उहाँले आजैदेखि लागू हुने गरी राजीनामा पेश गर्नुभएको प्रमुख शाहको सचिवालयले जनाएको छ। धरान उपमहानगरपालिकाको नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई हर्क साम्पाङ तथा धरान 17 का वडा अध्यक्ष सूर्य प्रसाद भट्टराई मनोजले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर 1 बाट उम्मेद्वार बन्ने तयारीमा रहेका दुवैजनाले निर्वाचन कानून अनुसार उपप्रमुख आइन्द्र विक्रम बेघा समक्ष पदबाट राजीनामा दिनुभएको हो। नगर प्रमुख राई श्रम संस्कृति पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वार बन्ने तयारीमा हुनुहुन्छ। सार्वजनिक सेवा प्रसारण नेपाल पीएसबी अन्तर्गत रेडियो नेपाल र नेपाल टेलिभिजन सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ। पीएसबी नेपाल संचालक समितिको पुष 29 गते बसेको संचालक समिति बैठकले कोष संचालनका लागि कार्यविधि बनाउँदै कोषमा संस्था आबद्ध हुने निर्णय गरेपछि यही माघ महिनादेखि आबद्ध हुने गरी सूचीकृत भएको हो। पीएसबी नेपालको यो निर्णयबाट संस्थामा कार्यरत करार बुलेटिन बेसिस तथा दैनिक ज्यालादारीका कर्मचारीहरू लाभान्वित हुनेछन्। अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता आयतल्लाह अली खामेनीले इरानमा हालै भएको उग्र प्रदर्शनका क्रममा हजारौं मानिसको ज्यान गुमाएका स्वीकार्नु भएको छ। एउटा सम्बोधनका क्रममा नेता खामेनीले हजारौं मारिएका र सो हिंसा भड़काउन अमेरिकाको मुख्य भूमिका रहेको आरोप लगाउनु भएको छ। हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नागरिकलाई प्रदर्शन जारी राख्न आह्वान गर्दै प्रदर्शनमा इरानले कार्यवाही गरे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिनुभएको थियो। अमेरिकामा मुख्यालय रहेको इरानियन ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीले प्रदर्शनका क्रममा 3090 जनाको ज्यान गएको जनाए पनि सो संख्या अझै धेरै हुन सक्ने विश्लेषकहरूले आशंका व्यक्त गरेका छन्। पाकिस्तानको कराचीस्थित एक शपिङ मलमा आग लागि हुँदा कम्तीमा 6 जनाको मृत्यु भएको छ। घटनामा अन्य 20 जना घाइते भएका छन्। नजिकैको अर्को शपिङ मलबाट शुरू भएको आगो उक्त मलमा सल्किएको थियो। अब आर्थिक समाचार।
उपराष्ट्रपति राम सहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले 26 वार्षिकोत्सवका अवसरमा आइतबार काठमाण्डुमा गरेको कार्यक्रममा उपराष्ट्रपति यादवले देशको ऊर्जा क्षेत्रलाई सबल र आत्मनिर्भर बनाउन निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। नेपालले जलविद्युत तथा नवीकरणीय ऊर्जाको सदुपयोग गरी ऊर्जा आयातको परनिर्भरता घटाउनु पर्नेमा जोड़ दिनुहुँदै उपराष्ट्रपति यादवले सस्तो र पर्याप्त ऊर्जा उपलब्ध भएमा नेपालको उद्योग कृषि सूचना प्रविधि लगायतका क्षेत्रमा समेत विकासको गति तीव्र हुने बताउनुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री अनिल कुमार सिन्हाले निजी क्षेत्रको सक्रियताले नेपाललाई लोडसेडिङ मुक्त बनाउँदै विद्युत निर्यात गर्ने अवस्थामा पुर्याएको बताउनुभयो। मन्त्री सिन्हाले हाल नेपालको कुल विद्युत उत्पादन करिब 4000 मेगावाट पुगेको र त्यसमध्ये 3300 मेगावाट भन्दा बढ़ी जलविद्युत निजी क्षेत्रको योगदानमा उत्पादन भइरहेको बताउनुभयो। कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले हाल नेपालभर निजी क्षेत्रको सक्रियतामा 900 भन्दा बढ़ी जलविद्युत आयोजनाहरूको काम अघि बढ़िरहेको बताउनुभयो। अर्थमन्त्री रामेश्वर खनालले फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड़ दिनुभएको छ। अर्थमन्त्री खनालले आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग गर्नुभएको छलफलमा कम भन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड़ दिनुभएको हो। अर्थमन्त्री खनालले त्यस अवसरमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोत जुटाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। नेपाल उद्योग परिसंघ सीएनआईले आसन्न निर्वाचनको घोषणा पत्रमा आर्थिक विषयलाई मुख्य प्राथमिकतामा राख्न राजनीतिक दलहरूसँग आग्रह गरेको छ। सीएनआईले अर्थतन्त्र सुधारका लागि लगानी मैत्री वातावरण निर्माण गर्न हरेक वर्ष कर नीतिमा हुने परिवर्तन अन्त्य गर्नुपर्ने उद्यमशीलता प्रवर्धन गर्ने नीति अपनाउनु पर्ने सूचना प्रविधिमा आधारित उद्यमलाई प्राथमिकता दिनुपर्ने तथा पर्यटन प्रवर्धनमा विशेष ध्यान दिनुपर्ने लगायतका सुझाव दिएको छ। आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले निर्वाचनबाट मुलुकले राजनीतिक निकाससँगै आर्थिक निकास पनि पाउनुपर्ने भएकाले दलका घोषणा पत्रमा मुलुकको आर्थिक सुधारका लागि स्पष्ट मार्गचित्र समेटिनु अति आवश्यक रहेको बताउनुभयो। नेपाली शेयर बजारमा आइतबार 8 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएको छ। आइतबार 338 कम्पनीको करिब 1,66,00,000 कित्ता शेयरको खरिद बिक्री हुँदा 8,40,00,000,000 रूपियाँ भन्दा बढ़ीको कारोबार भएको नेप्सेले जनाएको छ। यो कारोबार रकम पछिल्लो 4 महिनाकै उच्च कारोबार हो। यसअघि गएको असोज 5 गते शेयर बजारमा 9 अर्ब माथिको कारोबार भएको थियो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
नेपालले आईसीसी T20 महिला विश्वकप ग्लोबल छनौटमा लजास्पद हारबाट शुरूआत गरेको छ। नेपालले आइतबार थाइल्याण्डसँग 8 विकेटको फराकिलो हार बिहोरेको हो। नेपालले दिएको 123 रनको लक्ष्य थाइल्याण्डले 16.5 ओभरमा 2 विकेट गुमाउँदै पूरा गर्यो, जिससँगै थाइल्याण्डले दुई अङ्क पनि हात पारेको छ। नेपालकी सीता राणा मगरले दुई विकेट लिइन्। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टसारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित 20 ओभरमा सबै विकेट गुमाएर 122 रन मात्र बनाउन सकेको थियो। नेपालकी ओपनर बिन्दु बुढावलले सर्वाधिक 44 रन बनाइन्। अर्की ओपनर सुनु खड्का 26 रनमा आउट हुँदा रुबिना छेत्री, बेलवासे 17 र कप्तान पूजा महतेले 12 रनको योगदान दिइन्। दुईपल्टको अग्रता जोगाउन नसक्दा नेपाल साफ फुटसल च्याम्पियनशीपमा भारतसँग बराबरीमा रोकिएको छ। नेपालले 3-3 गोलको बराबरी खेलेको हो। यो सँगै दुवै टोलीले दुई खेलबाट 4 अङ्क पुर्याएका छन्। खेलको 5 मिनटमा विक्रान्त नरसिंह राणाले नेपाललाई शुरूआती अग्रता दिलाएका थिए, तर त्यसको 1 मिनटमै नै लाङटुवाङले खेल बराबरीमा ल्याए। 25 मिनटमा अमित लामाले गोल गर्दै नेपाललाई 2-1 अग्रता दिलाए, तर 39 मिनटमा अनमोल अधिकारीले भारतलाई खेलमा फर्काए। त्यसको 5 मिनटपछि निखिल राजेन्द्र मालीको गोल मार्फत भारतले 3-2 को अग्रता लियो, तर केही सेकेन्डमै विजय श्रेष्ठले गोल गर्दै नेपाललाई हारबाट जोगाए। संकटा फुटबल क्लबले राष्ट्रिय लीगमा पहिलो जित दर्ता गरेको छ। च्यासल स्टेडियममा आइतबार सम्पन्न खेलमा संकटाले काक्रे बिहार क्लबमाथि 4-0 गोलको प्रभावशाली जित निकालेको हो। जितसँगै संकटाले दुई खेलबाट 4 अङ्क पुर्याएको छ। काक्रे बिहारको भने लगातार दोस्रो हार हो। संकटाको जितमा अनिस महर्जन, कृष्ण बहादुर आले, विशाल तामाङ र बेन्टमाङ किल्बोट बिगुलले समान 1 गोल गरे।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै तराई भूभागका थोरै स्थानहरूमा हुस्सू रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ पर्सी उम्मेद्वारी दर्ता हुँदै निर्वाचनका लागि आज मध्यरातीदेखि आचार संहिता लागू हुने पार्टीको आधिकारिकतालाई लिएर नेपाली कांग्रेस देउबा पक्षद्वारा सर्वोच्च अदालतमा रिट दर्ता, सुनसरीको धरानमा बस दुर्घटनामा 5 जनाको मृत्यु र इरानमा हालै भएको प्रदर्शनका क्रममा हजारौं नागरिक मारिएका इरानका सर्वोच्च नेता आयतल्लाह खामेनीको स्वीकारोक्ति, हिंसा भड़काउन अमेरिकाले मुख्य भूमिका खेलेको आरोप। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।